بسم اللہ الرحمن الرحیم. ملفوظات حضرت مسیح موعود. 11 اگست سن 1902 دارالامان میں حضرت حکیم الامت کے علاج کے لیے آئے ہوئے ہیں. انہوں نے متعدد مرتبہ حضرت حجت اللہ کے حضور دعا کے لیے التجا کی. آپ نے فرمایا ہم دعا کریں گے. 10 اگست کی شام کو اس نے بدریہ حضرت حکیم الامت التماس کی کہ میں حضور مسیح موعود کی زیارت کا شرف حاصل کرنا چاہتا ہوں، مگر پاؤں کے متورم ہونے کی وجہ سے حاضر نہیں ہو سکتا. حضرت نے خود 11 اگست کو ان کے مکان پر جا کر دیکھنے کا وعدہ فرمایا. چنانچہ وعدے کے ایفا کے لیے آپ شہر کو نکلتے ہی خدام کے حلقے میں اس مکان پر پہنچے جہاں وہ فروکش تھے. آپ کچھ دیر تک مرض کے عام حالات دریافت فرماتے رہے. زاں بعد بطور تبلیغ فرمایا کہ میں نے دعا کی ہے، مگر اصل بات یہ ہے کہ میری دعائیں کچھ نہیں کر سکتی ہیں جب تک اللہ تعالیٰ کی مرضی اور امر نہ ہو. دیکھو اہل حاجت لوگوں کو کس قدر تکالیف ہوتی ہیں، مگر حاکم کے ذرا کہہ دینے اور توجہ کرنے سے وہ دور ہو جاتی ہیں. اسی طرح پر اللہ تعالیٰ کے امر سے سب کچھ ہوتا ہے. میں دعا کی قبولیت کو اس وقت محسوس کرتا ہوں جب اللہ تعالیٰ کی طرف سے امر اذن ہو، کیونکہ اس نے ادعونی تو کہا ہے مگر استجیب لکم بھی ہے. یہ ضروری بات ہے کہ بندہ اپنی حالت میں ایک پاک تبدیلی کرے اور اندر ہی اندر خدا تعالیٰ سے صلح کر لے، اور یہ معلوم کر لے کہ وہ دنیا میں کس غرض کے لیے آیا ہے اور کہاں تک اس غرض کو پورا کرنے کی کوشش کی ہے. جب تک انسان اللہ تعالیٰ کو سخت ناراض نہیں کرتا، اس وقت تک کسی تکلیف میں مبتلا نہیں ہوتا. لیکن اگر انسان تبدیلی کر لے تو خدا تعالیٰ پھر رجوع برآمد کرتا ہے. اس وقت طبیب کو بھی سوجھ جاتی ہے. خدا تعالیٰ پر کوئی امر مشکل نہیں، بلکہ اس کی تو شان ہے. انما امرہ اذا اراد شیئا ان یقول له کن فیکون، سورہ یاسین آیت 83. ایک بار میں نے اخبار میں پڑھا تھا کہ ایک ڈپٹی انسپیکٹر پنسل سے ناخن کا میل نکال رہا تھا جس سے اس کا ہاتھ ورم کر گیا. آخر ڈاکٹر نے ہاتھ کاٹنے کا مشورہ دیا. اس نے معمولی بات سمجھی، نتیجہ یہ ہوا کہ وہ ہلاک ہو گیا. اسی طرح ایک دفعہ میں نے پنسل کو ناخن سے بنایا. دوسرے دن جب میں سیر کو گیا تو مجھے اس ڈپٹی انسپیکٹر کا خیال آیا اور ساتھ ہی میرا ہاتھ ورم کر گیا. میں نے اسی وقت دعا کی اور الہام ہوا، اور پھر دیکھا تو ہاتھ بالکل درست تھا اور کوئی ورم یا تکلیف نہ تھی. غرض بات یہ ہے کہ خدا تعالیٰ جب اپنا فضل کرتا ہے تو کوئی تکلیف باقی نہیں رہتی، مگر اس کے لیے ضروری شرط ہے کہ انسان اپنے اندر تبدیلی کرے. پھر جس کو وہ دیکھتا ہے کہ یہ نافع وجود ہے تو اس کی زندگی میں ترقی دے دیتا ہے. ہماری کتاب میں اس کی بابت صاف لکھا ہے، وَأَمَّا مَا يَنفَعُ النَّاسَ فَيَمْكُثُ فِي الْأَرْضِ، سورہ رعد آیت 18. ایسے ہی پہلی کتابوں سے پایا جاتا ہے. اس قیل نبی کی کتاب میں درج ہے. انسان بہت بڑے کام کے لیے بھیجا گیا ہے، لیکن جب وقت آتا ہے اور وہ اس کام کو پورا نہیں کرتا تو خدا اس کا تمام کام کر دیتا ہے. خادم کوئی دیکھ لو کہ جب وہ ٹھیک کام نہیں کرتا تو آقا اس کو الگ کر دیتا ہے. پھر خدا تعالیٰ اس وجود کو کیوں کر قائم رکھے جو اپنے فرض کو ادا نہیں کرتا. ہمارے مرزا صاحب یعنی حضرت اقدس مسیح موعود کے والد مرحوم و مغفور 50 برس تک علاج کرتے رہے. ان کا قول تھا کہ ان کو کوئی حکمی نسخہ نہیں ملا. سچ یہی ہے کہ خدا تعالیٰ کے اذن کے بغیر ہر ایک ذرہ جو انسان کے اندر جاتا ہے کبھی مفید نہیں ہو سکتا. توبہ و استغفار بہت کرنی چاہیے تا خدا تعالیٰ اپنا فضل کرے. جب خدا تعالیٰ کا فضل آتا ہے تو دعا بھی قبول ہوتی ہے. خدا نے یہی فرمایا ہے کہ دعا قبول کروں گا، اور کبھی کہا کہ میری قضاء و قدر مانو. اس لیے میں تو جب تک اذن نہ ہو لے کم امید قبولیت رکھتا ہوں، کم امید قبولیت کی کرتا ہوں. بندہ نہایت ہی ناتواں اور بے بس ہے، بس خدا کے فضل پر نگاہ رکھنی چاہیے. चौधरी अब्दुल्ला खान साहब नंबरदार बहरोलपुर ने सवाल किया कि हुकाम और बिरादरी से क्या सलूक करना चाहिए। फरमाया, हमारी तालीम तो यह है कि सबसे नेक सलूक करो, हुकाम की सच्ची इताअत करनी जरूरी है क्योंकि वह हिफाजत करते हैं, जान और माल उनके जरिए अमन में है, और बिरादरी के साथ भी नेक सलूक और बर्ताव करना चाहिए क्योंकि बिरादरी के भी हकूक हैं। अलबत्ता जो मुत्तकी नहीं और बिदात और शिर्क में गिरफ्तार हैं और हमारे मुखालिफ हैं, उनके पीछे नमाज नहीं पढ़नी चाहिए, ताहम उनसे नेक सलूक करना जरूर चाहिए। हमारा असूल तो यह है कि हर एक से नेकी करो, जो दुनिया में किसी से नेकी नहीं कर सकता वो आखिरत में क्या अजर लेगा, इसलिए सबके लिए नेक अंदेश होना चाहिए। हाँ, मजहबी उमूर में अपने आप को बचाना चाहिए, जिस तरह पर तबीब हर मरीज की, खा हिंदू हो या ईसाई या कोई हो, सबकी तशखीस और इलाज करता है, इसी तरह पर नेकी करने में आम असूलों को मद्देनजर रखना चाहिए। अगर कोई ये कहे कि पैगम्बर खुदा सल्लल्लाहु अलैहि वसल्लम के वक्त में कुफार को तो कत्ल किया गया, तो उसका जवाब यह है कि वो लोग अपनी शरारतों और इजार आसानियों से बसबब बिलावजा कत्ल करने मुसलमानों के मुजरिम हो चुके थे। उनको जो सजा मिली मुजरिम होने की ऐसी से थी, माज इनकार अगर सादगी से हो और उसका शरारत और इजार आसानी ना हो तो इस दुनिया में अजाब का मुजरिम नहीं होता। फरमाया, रिश्वत हरगिज नहीं देनी चाहिए, यह सख्त गुनाह है, मगर मैं रिश्वत की यह तारीफ करता हूं कि जिससे गवर्नमेंट या दूसरे लोगों के हकूक तलब किए जावे, मैं इससे सख्त मना करता हूं, लेकिन ऐसे तौर पर बतौर नजराना या डाली अगर किसको दी जावे जिससे किसी के हकूक के इतलाफ मद्देनजर ना हो, बल्कि अपनी हक तलफी और शर से बचना मकसूद हो, तो यह मेरे नजदीक मना नहीं है, और मैं उसका नाम रिश्वत नहीं रखता। किसी के जुल्म से बचने को शरीयत मना नहीं करती, बल्कि ला तुल्कु बेअदी को मिलत तालुका फरमाया है, अल बकरा आयत 195। खान साहेब नवाब साहेब जागीरदार माली कोटला ने एक शख्स का जिक्र किया कि वह इरादत का इजहार करता है मगर चाहता है कि उसकी तवज्जो नमाज की तरफ हो जाए। फरमाया, ये लोग खुदा ताला से ऐसी शर्तें क्यों करते हैं? पहले खुद कोशिश करनी चाहिए। कुरान में इयाक नाबुदु मुकद्दम है, खुदा ताला पर किसी का हक वाजिब नहीं। अगर वो खुद कोशिश करना चाहते हैं तो महीने तक यहाँ आकर रहे। खुदा ने फरमाया है, कूनू मस्सादिकीन, सूरह तौबा आयत 119। यहाँ वो नमाज पढ़ने वालों को देखेंगे, बातें सुनेंगे। खुदा ताला तो गनी है, अगर सारी दुनिया उसकी इबादत न करे तो उसको क्या परवाह है। हजारों मौतें इंसान कबूल करे तो खुदा को खुश कर सकता है। खुदा ताला की आजमाइश ना करो, ये अच्छा तरीक नहीं। फरमाया, हदीसें दो किस्म की हैं, अव्वल वो जो सरातन बिला तावील हमारी मुबीन और मुआविन है, जैसे इमामकुम मिनकुम फअम्मकुम मिनकुम ला महदिया इल्ला ईसा वगैरह, और दोम कुछ इस किस्म की हैं जो हमारे मुखालिफ पेश करते हैं। इनमें से बात तो ऐसी हैं कि जरा सी तवज्जो से उनका मजमून और मफहूम हमारे मुताबिक हो जाता है, और बात बिल्कुल मुहर्रफ और मुबद्दल कुरान शरीफ के खिलाफ अकवाल मर्दूदा हैं आती है, मगर मुर्दों की नहीं आती। अगर कहीं किसी मुर्दे की आवाज आती है तो खुदा की मार्फत, यानी खुदा ताला कोई खबर उनके मुतालिक दे देता है। असल यह है कि कोई हो, खा नबी हो या सिद्दीक, ये हाल है कि आरा के खबर शुद खबर बाद में आयत, अल्लाह ताला उनके दरमियान और अहले वयाल के दरमियान एक हिजाब रख देता है, वो सब ताल्लुक कता हो जाते हैं। इसलिए फरमाया है, फलान साब बैनहुम अल-मोमिनून आयत 102। काफ वाला किस्सा हमारी राह में नहीं, अगर खुदा ताला ने उनको सुलाया हो और फिर जगाया हो तो हमारा कोई अर्ज नहीं। मसीह की वफात से इसको क्या ताल्लुक, मसीह के लिए कहां रुकूद आया है। फरमाया, इमाम हुसैन अलैहिस्सलाम पर मेरी फजीलत का जिक्र सुनकर यूं ही गुस्से में आते हैं, कुरान ने कहां इमाम हुसैन अलैहिस्सलाम का नाम दिया है, जैद का ही नाम दिया है। अगर ऐसी ही बात थी तो चाहिए था कि हुसैन का नाम भी ले दिया जाता, और फिर मा काना मोहम्मद अबाहदिम में रिजालिकुम कहकर और भी अबूबत का खात्मा कर दिया। अगर इल्ला हुसैन कह दिया होता तो शिया का हाथ पड़ सकता था। असल बात यह है कि अम्बिया अलैहिस्सलाम इन बातों से लापरवाह होते हैं, उनकी तमन्ना भी यह ना थी, वरना अल्लाह ताला नबियों की तमन्ना भी पूरी कर देता है। कबला जोर हजरत अकबर से दरियाफ्त किया गया कि ईसाइयों के साथ खाना और मुआनका जायज है। फरमाया, मेरे नजदीक हरगिज जायज नहीं, यह गैरत ईमानी के खिलाफ है। वो लोग हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम को गालियां दें और हम उनसे मुआनसा करें। कुरान शरीफ ऐसे मजलसों में बैठने से भी मना फरमाता है जहां अल्लाह और उसके रसूल की बातों पर हंसी उड़ाई जाती है। और फिर ये लोग खंजीर खोर हैं, उनके साथ खाना खाना कैसे जायज हो सकता है? अगर कोई शख्स किसी की माँ बहन को गालियां दे तो क्या वो रवा रखेगा कि उसके साथ मिलकर बैठे और मुआनसा करे? फिर जब ये बात नहीं, अल्लाह और उसके रसूल के दुश्मनों और गालियां देने वालों से क्यों उसको जायज रखा है? 11 अगस्त सन 1902, बाद अदाए नमाज मगरिब, हजरत अकदस अलैह सलात वसलाम मामूल के मुआफिक खुद्दाम के हलके में बैठ गए और फरमाया, कुरान शरीफ के एक मकाम पर गौर करते करते रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बड़ी अजमत और कामयाबी मालूम हुई, जिसके मुकाबल में हजरत मसीह बहुत ही कमजोर साबित होते हैं। सूरह मायदा में है कि नजूल मायदा की दरख्वास्त जब हवारियों ने की तो वहां साफ लिखा है, कालू नुरीदो अन्नाकुला मिना व तत्मईन्ना कुलूबुना व नालमान कद सदक्तरा व नकूना अलैहा मिन अश्शाहिदीन। अलमायदा आयत 114। इस आयत से साफ मालूम होता है कि इससे पहले जिस कदर मौजजात मसीह के बयान किए जाते हैं और जो हवारियों ने देखे थे, उन सब के बाद उनका यह दरख्वास्त करना इस अमर की दलील है कि उनके कुलूब पहले मुतमैन न हुए थे, वरना ये अल्फाज कहने की उनको क्या जरूरत थी। व तत्मईन्ना कुलूबुना व नालमा अन कद सदक्तना, मसीह की सदाकत में भी इससे पहले कुछ शक इसी था और वह झाड़ फूंक को मौजदा की हद तक नहीं समझते थे। इनके मुकाबला में सहाबा इकराम रिजवानुल्लाह अलैहिम ऐसे मुतमैन और कवियुल ईमान थे कि कुरान शरीफ ने उनके निस्बत रजी अल्लाह अन्हुम व रजू अन्हु फरमाया और यह भी बयान फरमाया कि उन पर सिकंदर नाज़िल फरमाई। ये आयत मसीह अलैहिस्सलाम के मौजदात की हकीकत खोलती है और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की आजमत कायम करती है। सहाबा का कहीं जिक्र नहीं कि उन्होंने कहा कि हम इत्मीनान कल्ब चाहते हैं, बल्कि सहाबा का यह हाल कि उन पर सिकंदर नाजिल हुई और यहूद का यह हाल यारिफूना कमा यारिफूना बना हम उनकी हालत बताई, यानी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सदाकत यहां तक खुल गई थी कि वह अपने बेटों की तरह एहसास करते थे, और नसारा का यह हाल कि उनकी आंखों से आपको देखें तो आंसू जारी हो जाते थे। ये मराते मसीह को कहां नसीब। इस पर अर्ज किया गया कि हजूर हजरत इब्राहिम अलैहिस्सलाम ने भी एयाए माता की कैफियत के मुतालिक इत्मीनान चाहा था, क्या उनको भी पहले इत्मीनान नहीं था? इस पे फरमाया, असल बात यह है कि अम्बिया अलैहिस्सलाम अल्लाह ताला के मकतब में तालीम पाने वाले होते हैं और तलामीज और रहमान कहलाते हैं, उनकी तरक्की भी तदरीजी होती है। इसलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के लिए कुरान शरीफ में आया है, कज़ालिका लिनसब्बिता बिही फुआदका वरत्तलनाहु तरतीला, अल-फुरकान आयत 3। बस मैं इस बात को खूब जानता हूँ कि अम्बिया अलैहिस्सलाम की हालत कैसी होती है। जिस दिन नबी मामूर होता है उस दिन और उसके नबूवत के आखिरी दिन में हजारों को उसका फर्क हो जाता है। बस ये कोई ताज्जुब की बात नहीं है जो हजरत इब्राहिम अलैहिस्सलाम ने ऐसा कहा। इब्राहिम तो वो शख्स है जिसके निस्बत कुरान शरीफ ने खुद फैसला कर दिया है, इब्राहिम अल्लज़ी वफ़ा, सूरह नजम आयत 38। वइज़ इब्तला इब्राहिम रब्बहु बिकलिमातिन फतम्महुन्ना, अल-बकरा आयत 125। फिर ये इतराज़ किस तरह पर हो सकता है? क्या एक बच्चा मसलन मुबारक अहमद जो आज मक्का में बिठाया वह एमए या बीए का मुकाबला कर सकता है? इसी तरह अम्बिया की भी हालत होती है कि उनकी तरक्की तदरीजी होती है। देखो बरैन अहमदिया में बावजूद के खुदा ताला ने वह तमाम आयात जो हजरत मसीह से मुतालिक हैं मेरे लिए नाजिल की हैं और मेरा नाम मसीह रखा और आदम दाऊद सुलेमान गरज तमाम अम्बिया के नाम रखे, मगर मुझे मालूम नहीं था कि मैं ही मसीह मऊद हूँ जब तक खुद अल्लाह ताला ने अपने वक्त पर यह राज ना खोल दिया। हवारियों ने जो इत्मीनान कल्ब चाहा है वह इन सब निशानात के बाद है जो वो देख चुके थे, इसलिए वो एतराज के नीचे हैं कि उनको जरूर शक था। इसके बाद अमरीका के मशहूर काजिब और मुफ्ती डॉक्टर डोई के अखबार का खुलासा बिरादर मुफ्ती मोहम्मद सादिक साहिब ने पढ़कर सुनाया। उसके सुनने के बाद हजरत हुज्जतुल्लाह ने फिर जिक्र किया, फलम्मा तवफ्फैतनी, सूरह मायदा की आयत पर आज फिर गौर करते हुए एक नई बात मालूम हुई। اور وہ یہ ہے کہ اللہ تعالیٰ نے فرمایا ہے کہ حضرت مسیح سے یہ سوال ہوا کہ کیا تو نے کہا تھا کہ وہ کہ مجھ کو اور میری ماں کو الہ بنا لو، تو وہ اپنی بریت کے لیے جواب دیتے ہیں کہ میں نے تو وہی تعلیم دی تھی جو تو نے مجھے دی تھی، اور جب تک میں ان میں رہا ان کا نگران تھا، اور جب تو نے مجھے وفات دے دی تو ان پر نگران تھا. اب یہ اب صاف ظاہر ہے کہ اگر حضرت مسیح دوبارہ دنیا میں آئے تھے اور یہ سوال ہوا تھا قیامت میں تو اس کا یہ جواب نہیں ہونا چاہیے تھا، بلکہ ان کو تو یہ جواب دینا چاہیے تھا کہ ہاں بے شک میرے آسمان پر اٹھائے جانے کے بعد ان میں شرک پھیل گیا تھا، لیکن پھر دوبارہ جا کر میں نے صلیبوں کو توڑا، فلاں کافر کو مارا، اسے ہلاک کیا اور اسے تباہ کیا. نہ یہ کہ وہ یہ جواب دیتے وکن تو عالم شہید ما دم تو فیم. اس جواب سے صاف معلوم ہوتا ہے کہ حضرت مسیح کو ہرگز ہرگز خود دنیا میں نہیں آنا ہے، اور یہ نص ہے ان کے عدم نزول پر. 12 اگست سن 1902 بوقت شام، حضرت جلی اللہ فی الانبیاء علیہ السلام ادائے نماز کے بعد جلوس فرما ہوئے، فرمایا چونکہ یہ کتاب نزول المسیح تمام مسائل کی جامع کتاب بنانی چاہتا ہوں، اس لیے میرا ارادہ ہے کہ ہمارے چند احباب میری کتابوں کے مضامین کی ایک فہرست بنا دیں تاکہ مجھے معلوم ہو جاوے کہ کون کون سے مضامین اس میں آ چکے ہیں. اس کے بعد ایڈیٹر الحکم نے الحکم کا وہ نمبر پیش کیا جس 24 جولائی 1901 کا چھپا ہوا ہے، اور جس میں حضرت مولانا مولوی عبد الکریم صاحب نے ایک خط مولوی عبد الرحمان صاحب لکھو کے والے کے نام حضرت حجت اللہ المسیح الموعود کے ایما سے لکھا تھا، اور جس میں یہ دعویٰ کیا گیا تھا کہ اگر تو حضرت اقدس کے برخلاف نام لے کر کوئی مخالف اعلان پیش کرے گا تو ہلاک ہو جائے گا. غرض و مضمون ناظرین الحکم پڑھ چکے ہیں، آدھا کی ضرورت نہیں. اس کے بعد حضرت مولانا عبد الکریم صاحب نے عرض کی کہ مولوی محمد حسین صاحب کا ایک رسالہ آیا ہے جس میں چینیا والی مسجد میں قیامت کے عنوان سے آپ نے مضمون لکھا ہے جو مولوی عبداللہ چکڈالوی کے خلاف ہے. لکھتے لکھتے ایک مقام پر لکھتا ہے کہ ہم اس کو پرافٹ آف قادیان کے ساتھ ملاتے ہیں، یعنی کفر کا فتویٰ دیتے ہیں، چنانچہ اس کے نیچے پھر کفر کا فتویٰ مرتب کیا ہے. اس پر حضرت اقدس نے دریافت فرمایا کہ وجوہ کفر کیا ہے. مولوی چکڈالوی کہتا ہے کہ حدیث کی کچھ ضرورت نہیں، بلکہ حدیث کا پڑھنا ایسا ہے جیسا کہ معاذ اللہ کتے کو ہڈی کا چسکا ہو سکتا ہے، اور رسول اللہ صلی اللہ علیہ وسلم کا درجہ قرآن لانے میں اس سے بڑھ کر نہیں، جیسا کہ ایک چپراسی یا مزکوری کا درجہ پروانہ سرکاری لانے میں ہوتا ہے. حضرت اقدس مسیح موعود علیہ السلام نے فرمایا ایسا کہنا کفر ہے، رسول اللہ صلی اللہ علیہ وسلم کی بڑی بے ادبی کرتا ہے، احادیث کو ایسی حقارت سے نہیں دیکھنا چاہیے. کفار تو اپنے بتوں کے جنتر منتر کو یاد رکھتے ہیں، تو کیا مسلمانوں نے اپنے رسول کی باتوں کو یاد نہ رکھا؟ قرآن شریف کے پہلے سمجھنے والے رسول اللہ صلی اللہ علیہ وسلم ہی تھے، اور اس پر آپ عمل کرتے تھے اور دوسروں کو عمل کراتے تھے. یہی سنت ہے اور اسی کو تعامل کہتے ہیں، اور بعد میں اس سنت کو الفاظ میں لکھا اور جمع کیا اور اس کے متعلق تحقیقات اور چھان بین کی، پس وہ حدیث ہوئی. دیکھو بخاری اور مسلم کو کیسی محنت کرنی پڑی، آخر انہوں نے اپنے باپ دادوں کے احوال تو نہیں لکھے، بلکہ جہاں تک بس چلا صحت و صفائی کے ساتھ رسول اللہ صلی اللہ علیہ وسلم کے اقوال و افعال یعنی سنت کو جمع کیا. اور اکثر حدیثوں مثلا بخاری کے پڑھنے سے صاف معلوم ہوتا ہے کہ اس میں برکت اور نور ہے، جو ظاہر کرتا ہے کہ یہ باتیں رسول اللہ صلی اللہ علیہ وسلم کے منہ سے نکلی ہیں. مثلا امام کو منکم کی حدیث کیسے صاف ظاہر کرتی ہے کہ مسیح تم میں سے ہوگا، اور یہ عیسائیوں کا رد ہے، کیونکہ عیسائی فخر کرتے تھے کہ عیسیٰ پھر آئے گا اور دین عیسوی کو بڑھائے گا، لیکن حضرت نے سنایا کہ ہم نے اس کو آسمان پر دیگر فوت شدہ لوگوں میں دیکھا، اور پھر فرمایا کہ جو آنے والا مسیح ہے وہ امام کو منکم ہوگا. غرض احادیث کے متعلق ایسا کلمہ نہیں بولنا چاہیے، ہاں اس معاملے میں غلو بھی نہیں کرنا چاہیے کہ اس کو قرآن اور تعامل سے بڑھ کر سمجھا جائے، بلکہ جو کچھ قرآن اور سنت کے مطابق حدیث میں ذکر ہوا اس کو ماننا چاہیے، کیونکہ جب حدیث کی کتابیں نہ تھیں تب بھی لوگ نمازیں پڑھتے تھے اور تمام شاعر اسلام بجا لاتے تھے. بس قرآن شریف کے بعد تعامل یعنی سنت ہے، اور پھر حدیث ہے جو ان کے مطابق ہو. مولوی محمد حسین نے پہلے اپنے رسالہ ارشاد و سنہ میں ایسے ظاہر کیا تھا کہ جو لوگ خدا سے وحی اور الہام پاتے ہیں وہ اپنے طور پر براہ راست احادیث کی صحت کا لیتے ہیں. بعض وقت قواعد علم حدیث کے روح سے ایک حدیث موضوع ہوتی ہے اور ان کے نزدیک صحیح، اور ایک حدیث صحیح قرار دی ہوئی ہوتی ہے ان کے نزدیک موضوع. غرض بات یہ ہے کہ قرآن اور سنت اور حدیث تین مختلف چیزیں ہیں. اس کے بعد حضرت اقدس نے اپنا پرانا خواب مولوی محمد حسین صاحب کے متعلق بیان فرمایا. जो किताब सिराज मुनीर के आखिर में दर्ज है। और फरमाया ये बात 1894 या 1895 की है, जब हमने ये रवाया देखा था कि हमने जमात कराई है और नमाज असर का वक्त है, और हमने किरात पहले बुलंद आवाज से की है, फिर हमको याद आया और इसके बाद हमने मोहम्मद हुसैन से कहा कि हम खुदा के सामने जाएंगे, हम चाहते हैं हर बात में सफाई हो, अगर हमने आपके मुतालिक कुछ सख्त अल्फाज कहे हों तो आप माफ कर दें। उसने कहा मैं माफ करता हूँ। फिर हमने कहा हम भी माफ करते हैं। फिर हमने दावत की और उसने उजरे खफीफ के साथ इस दावत को कबूल कर लिया। और एक शख्स सुल्तान बेग नाम चबूतरे पर करीब मौत था, और हमने कहा कि ऐसे ही मुकद्दर था कि उसके मरने के वक्त ये वाकया हो, और ऐसे ही मुकद्दर था कि बहाउद्दीन के मरने के वक्त की बात हो। इस ख्वाब के बाद फरमाया वल्लाह आलम बिसवाब, ख्वाब में तय्यनात शख्सिया जरूरी नहीं। फिर हजरत अक्दस ने मौलवी मोहम्मद हुसैन साहब के उन दिनों की हालत का जिक्र किया जब वो बाद बाद में खाक सारे दिखलाते और कदम कदम पर इखलास रखते थे और जूते उठाकर झाड़ कर आगे रखते थे और वुजू कराते थे और कहते थे कि मैं मौलवियत को नहीं चाहता, मुझे इजाजत दो तो मैं कादियान में आ रहा हूं। और फरमाया किसी वक्त का इखलास और खिदमत इंसान के काम आ जाता है, शायद इन वक्तों का इखलास ही हो जो बिलाकर मौलवी मोहम्मद हुसैन साहब को इस सिलसिले की तरफ रुजू करने की तौफीक दे, क्योंकि वो बहुत ठोकरें खा चुके हैं और आखिर देख चुके हैं कि खुदा के कामों में कोई आर्ज नहीं हो सकता। फरमाया ऐसा ही इश्तहादी तौर पर हमें बाद लोगों पर भी उसने जन है कि वो किसी वक्त रुजू करें, क्योंकि एक दफा इल्हाम हुआ था लाहौर में हमारे पाक मुहिब हैं, वसवसा पड़ गया है पर मट्टी नजीफ है, वसवसा नहीं रहेगा मट्टी रहेगी। इसके बाद चंद मुख्तलिफ बातें होकर नमाज इशा अदा की गई।